वैशामा जब खेल्न थालिन्छ पिरतीसँग, वैशामा जब खेल्न थालिन्छ पिरतीसँग, कुनै बाल नै हुँदैन धन सम्पत्तिसँग। वैशामा जब खेल्न थालिन्छ पिरतीसँग, रात गएको पत्तै पाएनछ उसले, रात गएको पत्तै पाएनछ उसले, कुरा गर्दा फोनमा कसैको श्रीमतीसँग, बाल नै हुँदैन कुनै बाल नै हुँदैन धन सम्पत्तिसँग। अहिले हाम्रो सम्बन्ध यस्तो भएको छ, अहिले हाम्रो सम्बन्ध यस्तो भएको छ, जस्तो रुखको सम्बन्ध हुन्छ ओखतीसँग, कुनै बाल नै हुँदैन धन सम्पत्तिसँग। म धेरै पटक पछारिए जिन्दगीमा, म धेरै पटक पछारिए जिन्दगीमा, साँच्चै हिँड्न नजान्दा समयको गतिसँग, साँच्चै हिँड्न नजान्दा समयको गतिसँग, कुनै बाल नै हुँदैन धन सम्पत्तिसँग। वैशामा जब खेल्न थालिन्छ पिरतीसँग, वैशामा जब खेल्न थालिन्छ पिरतीसँग। नमस्कार 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 अनि सुस्वागतम तपाईँ सम्पूर्ण गजल मनहरूमा। नेपाली गजल उत्थानका लागि समर्पित कार्यक्रम गजल सुधाको आजको नवीन श्रृङ्खला लिएर उपस्थित भइसकेका छौँ प्राविधि मित्र मदन कार्कीसँगै रमेश बस्नेत र कमल सरगम कार्यक्रम गजल सुधाको साथमा। आवाज विहीनहरूको आवाज रेडियो मिरमिरे 89.4 मेगाहर्जको साप्ताहिक प्रस्तुति कार्यक्रम गजल सुधाको आजको अर्को नवीन श्रृङ्खला भित्र हामी तपाईँहरूसँग समर्पित छौँ। कार्यक्रम गजल सुधामा अर्को नवीन श्रृङ्खला हामी तपाईँहरूसँग समर्पित गर्ने क्रममा अघिल्लो हप्ता पनि हामी अतिथिसँगको कुराकानी जोडेको थियौँ भने आजको हप्तामा पनि हामी एक अतिथिसँगकै कुराकानी जोड्छौँ। यो विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी तपाईँहरूसँग लक्षित गर्दै दसैँ विशेष अतिथिहरूसँगै कुराकानी जोड्छौँ र तिहार विशेषमा पनि अतिथिहरूसँगै कुराकानी जोड्छौँ। हामी केही हप्तालाई समर्पित यसरी गर्दैछौँ कि तपाईँहरूसँग अतिथिहरूसँगको कुराकानीलाई अलिकति निरन्तरता दिन्छौँ अनि हामी तपाईँहरूको आवाजहरू पनि कुनै दिन समर्पण गर्छौँ। आज पनि मैले एक अतिथिसँगकै कुराकानी जोड्दैछौँ, जो अतिथि नेपाली गजलमा अलिकति छोटो समयमा अलिक चर्चा पाइसक्नु भएको अतिथि हुनुहुन्छ। हैसियत गजल संग्रहमा संग्रहित उहाँको केही गजलहरू छ भने उहाँ नेपाली गजलमा लागेर केही विकासमा टेवा पुर्याइसक्नु भएको र केही संस्थामा भर्खर मात्र संगठित संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ। परिवर्तन सरगम साहित्य समाजमा पनि एक संस्थापक सदस्यको रूपमा आबद्ध भइसक्नु भएको छ भने केही संस्थाहरूमा आबद्ध हुने क्रममा हुनुहुन्छ र गीतकार समेत रहिसक्नुभएका एक गजलकारसँगको कुराकानी जोड्छौँ। सुरुवातमा भने उहाँकै रोजाइमा मर्ने कसैलाई रहर हुँदैन। गजलकार डाक्टर कृष्ण हरिबरालको सिर्जनामा रहेको यो साङ्गीतिक गजल मधुरस सुन्छौँ र साङ्गीतिक गजल मधुरससँगै हामी कुराकानी जोड्दैछौँ। गजलकार को हुनुहुन्छ त तपाईँहरू अनुमान गर्दै गर्नुहोस्। उहाँकै गजलबाट कार्यक्रमको सुरुवात गरेकै थिएँ। उहाँको गजलसँगै उहाँको रोजाइ मर्ने कसैले रहर हुँदैन, मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन, भागेर जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने सहर हुँदैन। यो सुमधुर साङ्गीतिक गजल मधुर श्रवण गऱ्यौँ मित्र। नाइना भन्नुलट दुईको भाग दुईको चलचित्रमा समावेश यो साङ्गीतिक गजल मधुरस थियो र म यही साङ्गीतिक गजल मधुरससँगै आजको अतिथिसँग कुराकानी जोड्छौँ। अर्घाखाँची जिल्लामा जन्मनु भए नेपाली गजलमा 2067 सालदेखिको निरन्तरता छोटो समयमा धेरै चर्चा पाइसक्नु भएको गजलकारसँगको कुराकानी जोड्दैछु। पछिल्लो समय हैसियतमा संग्रहित गजल उहाँसँग छ, हैसियत गजल सङ्ग्रहमा संग्रहित गजलकारसँगको कुराकानी जोड्दैछु। हामीसँग हुनुहुन्छ सहयोगी रविन। स्वागत छ सहयोगीजी।
धन्यवाद।
के छ गजल यात्रा कसरी चल्दैछ रविनजीको?
गजल यात्रा बिस्तारै चल्दैछ होइन, कहिलेकाहीँ अब दिनको दुई चारवटासम्म पनि जान्छ बिस्तारै, अब कहिलेकाहीँ त्यसै हो महिनामा एक दुईवटा, यसरी बिस्तारै चल्दैछ।
घर कहाँ पऱ्यो रविनजी? मैले त पृष्ठभूमि बताइसकेँ, तपाईँले पनि पृष्ठभूमि बताउनु होला। तपाईँको आफ्नो परिचय आफ्नै आवाजमा दिउँ, कतिपय श्रोताहरूले यो चाहनुहुन्छ तपाईँको परिचय पनि उहाँ तपाईँकै आवाजबाट आओस् भन्ने। तपाईँको घर ठेगाना सबै बताइदिनुहोस् न, कसरी गजल यात्रामा तय गर्नुभयो, हामी त्यसको बारेमा त अझ थप जानकारी लिइहाल्छौँ।
मेरो घर चाहिँ लुम्बिनी अञ्चल अर्घाखाँची जिल्ला अनि अडगुरी गाविस झन्द्रेक भन्ने ठाउँमा पर्छ।
झन्द्रेक भन्ने
ठाउँ हजुर
विकट ठाउँ छ कि क्या?
विकट छैन,
सुगमै हो,
एकदम
सुगम हजुर है। कति सालमा जन्मनु भएको?
म 2050 साल,
50 सालमा
हजुर,
67 सालमा तपाईँ गजल यात्रामा सुरु गर्नुभयो है?
सुरु गरेको हजुर।
कति वर्ष भयो तपाईँले गजल यात्रालाई तय गर्नुभयो? 4-5 वर्ष भयो है।
गजल सुरु गरेको चाहिँ 2067 सालदेखि हो यात्रा सुरु चाहिँ
हजुर,
तर म विशेष गरी राम्ररी लेख्न थालेको चाहिँ 2070 सालदेखि हो।
तपाईँले धेरै गजल सुन्छु म, आज 70 सालमा राम्रोसँग निरन्तरता दिनुभएको गजलहरू नै सुन्न पाइन्छ होला 70 सालपछिको है?
हजुर।
पहिलो गजल त छैन होला सँगै?
पहिलो गजल म पहिलो गजलहरू त हैसियतमा आइसकेको छ होइन, त्यसबाटै म सुनौँ
एउटा पहिलो गजल नै सुनौ न तपाईँको है, पुरानो सिर्जना।
तातो पानीले घर जल्दैन भन्थिन आमा, तातो पानीले घर जल्दैन भन्थिन आमा, बाबु जीवन त्यसै चल्दैन भन्थिन आमा, जीर्ण झुपडी छ छानो नछाएसम्म, जीर्ण झुपडी छ छानो नछाएसम्म, चिसो चुलोमा आगो बल्दैन भन्थिन आमा, बाबु जीवन त्यसै चल्दैन भन्थिन आमा, बगाउँदा सम्पत्ति ऋणको पहिरोले, बगाउँदा सम्पत्ति ऋणको पहिरोले, म बाँचुन्जेल घर ढल्दैन भन्थिन आमा, बाबु जीवन त्यसै चल्दैन भन्थिन आमा, मेलापातमा भोक भोकै कैयौँ दिन हिँड्दा, मेलापातमा भोक भोकै कैयौँ दिन हिँड्दा, गलेर पनि खुट्टा गल्दैन भन्थिन आमा, बाबु जीवन त्यसै चल्दैन भन्थिन आमा, स्वदेशकै माटोमा सुन फल्छ फलाऊ, स्वदेशकै माटोमा सुन फल्छ फलाऊ, विदेशमा मात्रै पैसा फल्दैन भन्थिन आमा, बाबु जीवन त्यसै चल्दैन भन्थिन आमा, जाँगर र साहस हुनेहरूलाई कहिल्यै, जाँगर र साहस हुनेहरूलाई कहिल्यै, अभावको भूतले छल्दैन भन्थिन आमा, बाबु जीवन त्यसै चल्दैन भन्थिन आमा, तातो पानीले घर जल्दैन भन्थिन आमा।
हो बाबु, तपाईँले आफै साबर गरे झै गरेर वाचन गर्नुभयो, अझ कण्ठस्थ छ है गजल?
हजुर,
सबै सिर्जना कण्ठ गर्नुहुन्छ कि?
कतिपय चाहिँ कण्ठ नै हुन्छ,
राम्रो सिर्जनालाई कण्ठ गर्नुहुन्छ
हजुर।
त्यो पनि पहिलो सिर्जना चोटिला थिए है?
हजुर,
मलाई याद छ केही समय अगाडि मैले छोटो समयमा अलिक चर्चा पाउनुभएको गजलकार यही अतिथिको रूपमा लिएको थिएँ, चर्चा भन्दा नि राम्रो गजल लेख्नु भएको थियो, हैसियतमा सङ्ग्रहित हुनुहुन्थ्यो फडेराजी, आफन्त फडेरा, धन धनगिरी आफन्त फडेराकै, तपाईँ पनि त्यत्तिकै राम्रो चुटिलो गजल लेख्नुहुन्छ, मैले त्यही हैसियतमा सङ्ग्रहित गजलहरू र तपाईँलाई काहीँ संस्थाहरूमा भेट्दाखेरि राम्रो गजल लेख्ने भएर मैले तपाईँलाई अतिथि बनाउने एकदम चाहना थियो र आज मेरो चाहना पुरा भएको छ, खुसी पनि छु म आफै है। अनि गजललाई सुरु गर्नुभयो, तपाईँ गजल कसले सिकाउनु भयो है तपाईँलाई? गजल
गजल खास गरी मैले सिकेको चाहिँ प्लस टू पढ्ने बेलामा त्यो अर्घाखाँची सन्धिखरकोबाट निस्किने नौलो किरण पत्रिका थियो, जसमा विभिन्न गजलकारहरूको गजल आउने गर्थे। म त्यसको वार्षिक ग्राहक बनेर होइन पढ्ने गर्थे र त्यसबाटै गजलका आधारभूत नियमहरू सिकेर 2067 सालदेखि नै गजल यात्रा मैले सुरु गरेको।
2067 सालदेखि गजल यात्रा सुरु गर्नुभन्दा अगाडि तपाईँले किरण पत्रिकालाई आफ्नो साथी बनाउनु भयो है?
हजुर हजुर।
ती पत्रिकाहरू पढ्ने र अहिले आफ्नो गजल पत्रिकामा छापिँदाखेरि कस्तो अनुभव हुँदो रहेछ? आफ्नो गजल पुस्तकमै आउँदाखेरि
सुरुमा त अरूका गजल पढ्दा आफूलाई पनि यस्तै गजल लेख्न पाए हुन्थ्यो भनेर जस्तो लाग्ने गर्थ्यो।
हजुर।
अनि अहिले आफ्नै गजल अरूले पढेर राम्रो छ, तपाईँ राम्रो लेख्न सक्नुहुन्छ भन्दा चाहिँ अहिले एकदमै खुसी लाग्ने गरेको।
साहित्य कार्यक्रमहरूमा कतिको हिँड्नुहुन्छ? साहित्य गजल बहसहरू गजल कार्यक्रमहरूमा
सुरुमा त म एकदमै कमै हिँड्ने मान्छे हो होइन। जब हजुरसँग भेट भयो त्यसपछि अब म बिस्तारै अब सर्कल बनाउँदै साहित्यिक कार्यक्रममा 2-4 महिना मात्रै भयो बिस्तारै म साहित्यिक कार्यक्रममा निस्केको।
4 महिना 2-4 महिनामा धेरै प्रगति पनि देखिन्छ। मैले भनिसकेँ तपाईँको प्रगति देख्दाखेरि मलाई नै लोभित हुन्छ। म आफूले सिर्जना गरेको गजल त्यति राम्रो छैन होला तर तपाईँको त्यति राम्रो सिर्जनाहरू छ। एउटा गजल सुनौ न फेरि।
गरिब दुखीले पनि तन्न खाएर पेट भरुन्, गरिब दुखीले पनि टन्न खाएर पेट भरुन्, यदि छन् भने ईश्वरले सबैको रक्षा गरुन्। प्राय जसो यही सोच्छन् केटाहरू गाडीमा चढ्दा, प्राय जसो यही सोच्छन् केटाहरू गाडीमा चढ्दा, आफ्नो छेवैको सिटमा सकभर राम्री केटी बसुन्। यदि छन् भने ईश्वरले सबैको रक्षा गरुन्। उनलाई निस्काउँदा उनले रिसाउँदै भनिन्, उनलाई जिस्काउँदा उनले रिसाउँदै भनिन्, ए पागल तेरो मुखमा किरै किरा परुन्। यदि छन् भने ईश्वरले सबैको रक्षा गरुन्, जसले मेरी प्रेमिकालाई भगाइस रातिमा, जसले मेरी प्रेमिकालाई भगाइस रातिमा, तेरी श्रीमतीलाई पनि सीतालाई जस्तै हरुन्। यदि छन् भने ईश्वरले सबैको रक्षा गरुन्, गरिब दुखीले पनि टन्न खाएर पेट भरुन्,
गरिब दुखीले पनि टन्न पेट टन्न खाएर पेट भरुन् है।
हजुर।
तपाईँको यो एउटा सुन्दर गजल थियो र सुन्दर गजलमा भाव पनि त्यत्तिकै चुटिला थिए लाग्छ। गजलमा भाव नभएको गजल गजल होइन, मलाई लाग्छ गजलमा ताली भन्दा पनि भाव बढी चाहिन्छ र तपाईँको ताली र भाव दुवै गजलमा समाहित छ। खुसी लाग्छ यस्ता गजल सिर्जना गर्ने गजलकारहरू पनि नेपालमा हुनुहुन्छ र लुकेको हुनुहुन्छ। बाहिर देखिन अलिकति मिडिया नपाउनु भएको या अन्य ठाउँहरूमा जान नपाउनु भएको अवस्था पनि हुन्छ। यसरी गजल लुकेर लेख्ने गजलकारहरूको धेरै विभिन्न हुन्छ। कतिमा पढ्दै हुनुहुन्छ?
म अहिले ब्याचलर थर्ड इयर दिएर रिजल्टको वेटिङमा बसिरहेको।
काम पनि गर्नुहुन्छ?
काम चाहिँ स्टुडियो अफ ट्र्याकमा रेकर्डिस्ट।
भनेपछि रेकर्ड त्यो स्टुडियोमा काम गर्नुहुन्छ?
हजुर।
काम गर्दा कतिको सन्तुष्टि पाउनुहुन्छ? आफ्नो लेखनलाई कतिको टाइम दिनुहुन्छ काम गरिरहँदाखेरि? होइन, अरूको अरूको ठाउँमा बसेर काम गर्नुपर्छ है, कतिको तपाईँले ठाउँ पाउनु भएको छ?
काम गर्दा त्यस्तो खासै केही नराम्रो केही अनुभव भएको छैन, खुसी नै लाग्छ होइन। अरू गीतकार सङ्गीतकार दाजुहरू गायककारहरूसँग भेटघाट हुन्छ, त्यो पनि एकदमै रमाइलो लाग्छ।
भनेपछि गीतकार गायककारहरू पनि भेट्नुहुन्छ, उहाँहरूसँग पनि विश्लेषण लिनुहुन्छ होला नि?
हजुर हजुर, उहाँहरूसँगै सल्लाह लिन्छु।
शब्द लेखकहरू पनि धेरै आउनुहुन्छ स्टुडियोमा।
हजुर।
खुसी तपाईँले त्यति बेला पनि पोख्नुहुन्छ होला है?
हजुर, म आफ्नो सिर्जनालाई उहाँहरूलाई पनि सुनाउने अनि उहाँहरूबाट राय सुझाव लिने र सिर्जनालाई सुधार्ने काम पनि गर्दैछु।
अहिलेसम्म पुस्तक आफ्नो व्यक्तिगत पुस्तक निकाल्नु भएको छैन?
अहिलेसम्म व्यक्तिगत चाहिँ निकालेको छैन, जुन अहिले संयुक्त गजल सङ्ग्रह हैसियत चाहिँ भर्खर आएको छ होइन, यसपछि चाहिँ आफ्नै व्यक्तिगत गजल सङ्ग्रह निकाल्ने सोचमा छु।
सोचमा हुनुहुन्छ?
हजुर।
व्यक्तिगत निकाल्दाखेरि पनि हामीलाई सम्झनु होला है?
हुन्छ।
अनि अर्को कुरा जोड्न चाहे तपाईँलाई, घर परिवारमा गजलको माहौल कतिको छ?
घर परिवारमा चाहिँ खासै छैन, म मात्रै हो गजल, तर पनि सुनेर राम्रो नराम्रो प्रतिक्रिया दिनुहुन्छ होइन, राम्रो छ गजलमा लाग्नु पर्छ भनेर चाहिँ घर परिवारबाट पनि सहयोग आइरहेको।
बुबा मम्मीले केही भन्नुहुन्न गजलमा त लेखेर खा भन्नुहुन्न?
होइन,
गजल लेखेरै अब तँलाई पुग्छ भनेर सोध्नुहुन्न?
होइन, केही भन्नुहुन्न, त्यो नामको लागि जे गरेर पनि नाम कमाउनु, पैसा ठुलो होइन, नाम कमाउनु चाहिँ सक्नुपर्छ भनेर परिवारबाटै होइन, त्यसले गजल लेखेर नाम कमाउनु सक्सेस भने केही छैन भनेर सहयोग चाहिँ गरिरहनु भएको छ।
मम्मी बुबाले धेरै सहयोग गर्नुभएको छ। दाजुभाइको कतिको सपोर्ट छ नि?
सबैको सपोर्ट छ परिवारबाटै।
विजय दशमी पनि नजिकिँदैछ है,
हजुर,
घर परिवारबाट पनि सुनिरहनु भएको होला कार्यक्रम गजल
सुन्दै,
कतिपयले सुन्दै हुनुहुन्छ,
र
खाँचीमा पनि हाम्रो रेडियो मिरमिरी सुनिन्छ यो हामीलाई थाहा छ। अनि बुबा मम्मीले सुन्दै हुनुहुन्छ होला कार्यक्रम, के भन्नुहुन्छ नि बुबा मम्मीलाई?
बुबा मम्मीलाई दसैँ आउँदैछ यो, र बिस्तारै म पनि दसैँमा घर आउँदैछु अनि सँगै भेटेर रमाइलो गरौँला भन्न चाहन्छु। हजुर,
अर्को कुरा जोड्न चाहिहालेँ म गजलकै विषयमा कुराकानी गरिरहँदाखेरि, तपाईँले घर परिवारबाट पनि त सपोर्ट पाउनु भएको रहेछ, अनि साहित्य सर्जकहरूबाट चाहिँ कतिको सपोर्ट पाउनु भएको छ? कहिले चाहिँ तँ गजल लेखेरै अलि राम्रो हुन्छ है, तेरो सुधार हुन्छ भन्ने कोही त्यस्ता खालको साहित्यकारहरू पनि त हुनु होला नि त पछि तपाईँको पछि पछि?
हजुर, मलाई चाहिँ प्रवासमा बस्ने सरोज सेतु दाजु, उहाँले मैले फेसबुकमा होइन मेरो गजलहरू ब्लगमा पढेर चाहिँ सल्लाह सुझाव दिनुहुन्थ्यो, अनि यसरी लेख्दा चाहिँ राम्रो हुन्छ भनेर उहाँ प्रवासबाटै,
राम्रो राइटर पनि हुनुहुन्छ
सरोज सेतु, हजुर, उहाँले पनि लेख्नुहुन्छ गजलहरू,
मलाई थाहा छ,
हजुर हजुर,
गजलहरू,
अनि उहाँले चाहिँ सर्वप्रथम मलाई नै गजल लेख्दा यसरी लेख्नुहोस् भनेर सिकाउने, उहाँ चाहिँ मेरो, मैले आजसम्म मान्दा उहाँलाई चाहिँ गुरु मान्ने गरेको छु।
मान्नुपर्छ, एकजना गुरु नभए शिक्षा अगाडि बढ्दैन, तपाईँले त्यो आफ्नो गुरुलाई सम्झिनु स्वाभाविक छ।
हजुर,
पछिल्लो समय गजल विकासमा धेरै बाधाहरू भेट्नु भएको होला, तपाईँ युवा गजलले पनि देख्नु भयो, युवा गजलकारले पनि देख्नु भयो होला, विभिन्न अवार्डहरूको कार्यक्रमहरू हुन्छ गजलकै है, गजलमा त्यो हामीले विकृति पनि देख्छौँ, पुस्तकहरूको अवार्ड हुन्छ, यता गजल किताबहरूको कृतिहरूको अवार्ड हुन्छ, तर अवार्डमा स्वच्छ राम्रो गजलकारलाई सम्मान नदिएको पनि हामीले भेटिन्छ, र अवार्डकै कुरालाई अलिकति पर राखेर जम गजलकारहरूलाई सम्मानको कुरा गुजरिरहँदाखेरि राष्ट्रले सम्मान नगरिरहेको अवस्थामा पनि तपाईँहरूले गजल लेखिरहनु भएको छ, हामी गजल लेखिरहेका छौँ, के अब गजलको भविष्य तपाईँले कस्तो देख्नु भएको छ?
गजलको भविष्य चाहिँ अहिलेको माहौल हेर्दा एकदमै राम्रो देखेको छु, किन भन्दा राष्ट्रले सम्मान नगरे पनि होइन, पुरस्कार अवार्ड भन्ने कुरा ठुलो कुरा होइन, होइन, मेरो लागि के लाग्छ भने पुरस्कार पाउनु नै ठुलो कुरा होइन, अवार्डले मात्रै ठुलो हुँदैन, जबकि श्रोता पाठकमा जब चर्चा कमाउन सकिन्छ, उहाँहरूको माया पाउन सकिन्छ, त्यो नै ठुलो कुरा हो, पुरस्कार केवल भित्तामा मात्र सजाएर राख्ने कुरा न हो,
हजुर हजुर,
होइन, तर दर्शक पाठक श्रोताहरूले मन पराइदिनु भयो भने, उहाँहरूले चिन्नुभयो भने, माया गर्नुभयो भने, त्यो नै सबैभन्दा ठुलो पुरस्कार लाग्ने गर्छ।
सही हो, तपाईँको विचारमा पनि गजल लेख्ने गजलकार पुरस्कार भन्दा टाढा हुनु पर्यो, गजल राम्रो लेखिएपछि ऊ आफै पुरस्कृत हुनु पर्यो, मेरो पनि त्यही विचार छ, धेरै पुरस्कार जित्नेहरूलाई पनि हामी शुभकामना त दिन्छौँ, तर उहाँहरूले पुरस्कार जितेपछि पछिल्लो गजल यात्रालाई पनि एकचोटि फर्केर हेर्नुपर्छ, म यो चाहन्छु। अर्को कुरा के छ भने रविनजी, मैले रविनजीको एउटा ठुलो दिमाग देखेको छु, तपाईँको खुबी देखेको छु गजल लेखाइमा, त्यो तपाईँको तिखारीयता देखेको छु, मैले कुरा जोडिरहँदाखेरि धेरै गजलकारहरूले गजल लेख्नु भएको छ, युवा पुस्तामा धेरै राम्रा गजलकारहरू आउने क्रममा तपाईँ पनि एक पर्नु भएको छ, मैले अघि नै फडेराजीको कुरा जोडेको थिएँ नि, तपाईँलाई गजल लेखिरहँदाखेरि युवा गजलकारहरूमा गणिँदाखेरि मैले होइन धेरैले गर्नुहुन्छ, अब पछिल्लो पटक तपाईँ धेरै साहित्यिक कार्यक्रमहरूमा हिँड्दाखेरि तपाईँले ताली पाउने देखिरहनु भएको छ, र पछिल्लो पटक हामी यही कार्यक्रमबाट यही अन्तर्वार्ता लिइरहँदाखेरि पछिल्लो पटक तपाईँले धेरै ठुलो प्रगति भएको पनि हामी देख्न पाउनेछौँ, यो मैले कामना पनि गर्छु र म यो आशा पनि गर्छु। एउटा गजल सुनौ, म यो कुरा जोडिरहँदाखेरि एउटा गजल सुन्न मन लागेको छ, अलि तपाईँलाई मन परेको र हामीलाई पनि मन पर्ने गजल सुनाउनुहोस् न।
धेरैजनाले मन पराउनु भएको गजल, जुन ऐसियत गजल सङ्ग्रहमा भएको गजल म सुनाउन गइरहेको छु,
सुनाउनुहोस्।
हाँसी खुसी बसेको रमाएको देखेपछि, हाँसी खुसी बसेको रमाएको देखेपछि, मान्छेले डाहा गर्छ कमाएको देखेपछि, हाँसी खुसी बसेको रमाएको देखेपछि अचम्म छ लाज आफैलाई लाग्छ, अचम्म छ लाज आफैलाई लाग्छ, गल्ती गर्नेले लाज पचाएको देखेपछि मान्छेले डाहा गर्छ कमाएको देखेपछि, हो तिमलाई छोडेकै हो मैले, हो तिमलाई छोडेकै हो मैले, अर्कै केटाको हात समाएको देखेपछि मान्छेले डाहा गर्छ कमाएको देखेपछि, केटीहरू आफै पट्टिन्छन् तिमी जस्ता, केटीहरू आफै पट्टिन्छन् तिमी जस्ता, केटा लायक र जागिर खाएको देखेपछि मान्छेले डाहा गर्छ कमाएको देखेपछि, रुनेछौ पछुताउनेछौ त्यो दिन तिमी, रुनेछौ पछुताउनेछौ त्यो दिन तिमी, मैले घर बनाएर अर्की ल्याएको देखेपछि मान्छेले डाहा गर्छ कमाएको देखेपछि, हाँसी खुसी बसेको रमाएको देखेपछि।
निकै मिठो गजल रहेछ, हैसियतमा सङ्ग्रहित गजल है।
हजुर
समावेश गजल हुँदाखेरि हैसियतबाट कतिको सुझाव आयो नि त तपाईँलाई हैसियत पुस्तक निस्किसकेपछि?
हैसियतबाट जे होस् कतिपय मित्रहरूले पाठकहरूले होइन फोनमा पनि जानकारी गराउनु भएको छ हजुरको एकदमै राम्रो गजल रहेछ पढ्यौँ भनेर, अनि कतिपय साथीहरूले फेसबुकमा पनि म्यासेज गर्नुभएको छ, इमेल पठाउनु भएको छ, हजुरको गजल चाहिँ एकदमै राम्रो लाग्यो भनेर विभिन्न ठाउँहरूबाट प्रतिक्रिया चाहिँ आइरहेको छ।
मैले पनि हैसियतमै तपाईँले भेटेको थिएँ
हजुर
भन्ने नै हो भने, हैसियत मैले पुस्तक पाउँदाखेरि चितवनबाट ल्याउँदाखेरि तपाईँ जस्तै युवा गजलकारहरूलाई छान्दै जाँदाखेरि तपाईँलाई भेटेको थिएँ, मलाई सम्झना छ। भाग दुईमा भागेकै छ तपाईँको गजल है, मैले सम्झना राखिहाले। र हैसियत तपाईँले बिक्री गर्न किन्न चाह्यो भने तपाईँसँग सम्पर्क गर्ने व्यक्तित्वहरूलाई पनि यसो जानकारी गराउनुहोस् न।
हैसियत कसैले पढ्न चाहनुहुन्छ, किनेर पढ्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ मलाई, मेरो सम्पर्क नम्बर,
सम्पर्क नम्बर दिनुहुन्छ अन्तिममा दिनुहुन्छ होइन?
हजुर म अन्त्यमा दिनेछु,
सम्पर्क नम्बर अन्तिममा दिनुहुन्छ। हुन्छ तपाईँको हामी सम्पर्क नम्बर पनि अन्तिममा लिनेछौँ, सहयोगी रविनसँगकै कुराकानी जोड्छौँ र हामी 39 हालखबरतर्फ पनि लाग्नुपर्छ। मित्र सुन्दै गर्नुहोस् रेडियो मिरमिरे र रेडियो सहारी। नौतिसको हाल खबर र छोटो विश्रामसँगै पुनः स्वागत छ मित्र, कार्यक्रम गजल सुधाको साथमा हुनुहुन्छ। यो दशैंको माहौलमा छौं, हामी दशैंको माहौल नजिकै छ, विजय दशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त पनि गर्छु। र आज मैले युवा गजलकार चोटिला गजलकार र भर्खर पनि वाचन गरेको गजल थियो, एकदम मार्मिक गजल लेख्ने, सरल गजल लेख्ने तर चोटिलो गजल लेख्ने गजलकार हुनुहुन्छ रविन सहयोगी रविनसँगको कुराकानी जोडिरहेको छु। सहयोगी रविन को वास्तविक नाम पनि सोध्छु म केही समयपछि। उहाँ एकदम राम्रो गजल लेख्ने गजलकार हुनुहुन्छ, हाल काठमाडौँमा हुनुहुन्छ, अर्का खाँचीका गजलकार पुनः जोडिँदैछौँ। रविनजी पुनः स्वागत छ,
धन्यवाद।
सहयोगी रविन भन्नुभएको छ, धेरैलाई सहयोग पनि गर्नुहुन्छ मलाई थाहा छ है, तपाईँको वास्तविक थर चाहिँ के हो?
मेरो थर चाहिँ घिमिरे।
घिमिरे है?
घिमिरे हो हजुर।
सहयोगी कसरी नाम राख्नुभयो?
मैले सहयोगी राख्दा चाहिँ एकदमै सोचेको थिएँ होइन, तर पनि यस खास यो राख्नुको रहस्य भनेको यहाँ खुलाउनु पर्दा, मैले यो साहित्यको निम्ति कुनै पनि क्षेत्रबाट केही सहयोग गर्न सक्छु कि भन्ने हिसाबले, साहित्यको लागि सहयोग गर्ने हिसाबले पनि सहयोगी रविन नाम राखेको।
सहयोगी रविनले पनि चर्चा पाए है, नामै सहयोगी रविनबाट धेरै चर्चा पाइरहेको छ।
हजुर
धेरैले चिन्नु पनि हुन्छ तपाईँलाई?
धेरैले सहयोगी रविनबाटै चिन्नुहुन्छ,
खुसी पनि लाग्छ होला है त्यति बेला।
हजुर
पछिल्लो समय तपाईँले अग्रज रूपमा गजलकारहरू देख्नु भएको होला है, पछिल्लो समय धेरै गजलकारहरूलाई पनि देख्नु भएको होला,
हजुर
अलिकति राम्रो सिर्जना गरेर सबैले चिनाउन योग्य गजलकारहरु चाहिँ कस्तो कतिको देख्नु भएको छ कि नाम तपाईले कण्ठस्थ छ उहाँहरुको जुन तपाईले तपाईलाई पनि अलिकति प्रोत्साहन दिने गजलकारहरुको नाम अलिकति
खास मलाई प्राज्ञ बुद्ध राणाको गजल धेरै मन पर्छ हैन उहाँकै गजल को प्रेरणाले पनि मैले कतिपय गजलहरु लेखेको छु
र उहाँले प्रेरणा पनि दिनुहुन्छ तपाईले
हजुर हजुर त्यसपछि युवा पुस्तामाज आउनु भएका बाँकीका गजलकार कपिल अञ्जनको गजल कतिपय मैले बुलबुलमा सुनेर उहाँकै गजल सुनेर मैले गजलहरु लेखेको पनि छु उहाँहरु दुईटा नै मेरो पछिल्लो समय गजलको गजललाई अगाडि बढाउन सहयोग गर्ने गजलकारका रूपमा हुनुहुन्छ मेरो खास गुरु चाहिँ म भन्नै पर्छ सरोज सेतु म प्रवासमा बस्नुहुन्छ आको बेला उहाँलाई म भेट्ने गर्छु
सायद सुन्नु पनि हुन्छ होला तपाईले भन्नु भने
कार्यक्रम सुन्नु पनि
सुन्दै पनि हुनुहुन्छ होला कि
हजुर सुन्दै
तपाईले भन्नु भएको छ भने त पक्कै सुन्दै पनि हुनुहुन्छ र सेतुजीसँग मेरो कहिलेकाहीँ कुरा हुन्छ सायद उहाँ अहिले कहिलेकाहीँ अनलाइनमा हुँदाखेरि कुरा भइरहेको थियो राम्रो गजल लेख्नुहुन्छ मलाई पनि म्यासेज गरिराख्नुहुन्छ र मैले गजल सुतामा कहिलेकाहीँ उहाँको गजललाई पनि मिसाएको छु याद छ
हजुर
र गजल यात्राकै कुराकानी जोडिरहँदाखेरि एउटा पुनः तपाईँको आवाजमा गजल सुनौँ कि हामी छोटो समय हुन्छौँ यो महत्त्वपूर्ण समय छ 39 पश्चातको समय त
हुन्छ म एउटा गजल सुनाउँदैछु आज प्रेमको नसा छुटाउन मुस्किल परिरहेको छ आज प्रेमको नसा छुटाउन मुस्किल परिरहेको छ अनि उनकै चित्त बुझाउन मुस्किल परिरहेको छ तिमी दबाब दिइरहेका छौ सागर सुकाउन भन्दै तिमी दबाब दिइरहेका छौ सागर सुकाउन भन्दै यहाँ आँखाको आँसु सुकाउन मुस्किल परिरहेको छ अनि उनकै चित्त बुझाउन मुस्किल परिरहेको छ काकीले भन्थिन् हामी तिमीलाई पढाउन सक्दैनौ छोरी काकीले भन्थिन् हामी तिमीलाई पढाउन सक्दैनौ छोरी त्यही भाइलाई त पढाउन मुस्किल परिरहेको छ अनि उनकै चित्त बुझाउन मुस्किल परिरहेको छ उसको बाउले कसरी दुईटी श्रीमती ल्याए होलान् उसको बाउले कसरी दुईटी श्रीमती ल्याए होलान् मलाई एउटी केटी फकाउन मुस्किल परिरहेको छ अनि उनकै चित्त बुझाउन मुस्किल परिरहेको छ तैँले अरूलाई कसरी सहयोग गर्छस् सहयोगी तैँले अरूलाई कसरी सहयोग गर्छस् सहयोगी तँलाई आफ्नै खर्च जुटाउन मुस्किल परिरहेको छ अनि उनकै चित्त बुझाउन मुस्किल परिरहेको छ आज प्रेमको नसा छुटाउन मुस्किल परिरहेको छ
अन्तिममा तक्लिस पनि प्रयोग गर्नुभएको छ है
हजुर
सहयोगी राखेर निकै मिठो गजल छ छोरीले पढाउनलाई छोरा नपढाएको बेला छोरी नपढाएको कुरालाई समेट्नु गर्छ
छोरा
पढाए तर छोरालाई अप्ठ्यारो अवस्थामा पढेर छोरी कसरी पढाउँ भन्ने कुरा समेट्नु भएको छ
हो
यस्तो गजलहरू आउनुपर्छ चेतनाको गजलहरू आउनुपर्छ तपाईँले लेख्नुभयो वास्तविक देखेर लेख्नुभयो जुन तपाईँले भोगाईमा समावेश गर्नुभयो यी गजलहरूले समाज परिवर्तन गरोस् हामी पनि चाहन्छौँ जुन तपाईँले देख्नु भएको कसैले बोलेको आवाज लेख्नु भएको छ हामी यसरी नै तपाईँसँग बहस गरिरहेका छौँ मित्र कार्यक्रम गजल सुधामा हुनुहुन्छ भर्खर मात्र रेडियो खोल्दै हुनुहुन्छ भने गजल सुधा रेडियो मिरमिरे 89.4 मेगाहर्ज काठमाडौँबाट र अनलाइन रेडियो रेडियो छायारी मार्फत पनि कार्यक्रम गजल सुधालाई सुन्दै हुनुहुन्छ फुर्सदको समय चिसो पानी नेपालको ब्लग पोस्टमा गएर पनि तपाईँले गजल सुधालाई सुन्न सक्नुहुनेछ भने त्यसै गरी अहिले नयाँ ब्लग पोस्ट पनि तपाईँको छ चिसो टुकु प्रकाशको ब्लग पोस्टमा गएर पनि गजल सुधालाई सुन्न सक्नुहुनेछ यो कार्यक्रम सिधै तपाईँले फुर्सदको समयमा सुन्न सक्नुहुने सुविधाको बारेमा पनि जानकारी गरायौँ जुन दुवैजना सर्जकहरूलाई आभार प्रकट गर्छु जो दुवै गजलकारहरू हुनुहुन्छ रामशरण श्रेष्ठ र चुकु प्रकाशलाई पनि आभार प्रकट गर्छु कार्यक्रम तपाईँहरूले टाढासम्म पुर्याइदिनु भएको छ प्रवासमा रहेर विशेष गरी सुन्ने सुविधा भने यही माध्यम बनेको छ र रविनजी तपाईँले एउटा गजलको सिद्धान्तलाई समेट्नु भएको छ गजल लेख्दाखेरि गजलको सिद्धान्तहरू त अवश्य समेटेरै गजल सुरुवात गर्नुभयो होला
हजुर
तपाईँलाई कस्तो लाग्छ गजल के होला जस्तो लाग्छ
गजल त खास पुरानो परिभाषालाई समेट्दा प्रेमी प्रेमिका बिचको शृङ्गारिक कुराकानी भनेर धेरै पढेको छु पनि तर त्यतिले मात्र गजललाई भ्याउँदैन जस्तो लाग्छ किनभने अहिले गजलले विभिन्न समाजका राजनैतिक आर्थिक सामाजिक कुराहरूलाई उठान गरेको हुनाले त्यति परिभाषाले मात्र गजलको परिभाषा पूर्ण हुन सक्दैन, किनकि गजल हुनको लागि निश्चित गजलको आधारभूत संरचनामा रहेर त्यसले कुनै पनि भाव चाहिँ उठान गरेको हुनुपर्छ र त्यसले कुनै सन्देश, चेतनामूलक सन्देश पनि दिनुपर्ने जस्तो लाग्छ मलाई। जबकि गजल मनोरञ्जन पनि हुनुपर्छ, गेयात्मक गाइने विधा पनि हुनुपर्छ होइन, त्यसको निश्चित संरचनामा बाँधिनुपर्छ र त्यसले मनोरञ्जनलाई मात्र पनि ध्यान दिनुहुन्न। कतै गजल देखिन्छन् जुन शब्दहरू अति अश्लील खालका शब्द प्रयोग गरेर मनोरञ्जन मात्रै दिने खालका पनि भेटिने गर्छन्, त्यता मात्रै पनि जानु हुँदैन, भाव चाहिँ दिनुपर्छ, शृङ्गारिक पनि हुनुपर्छ, तर गजलको आफ्नो सिद्धान्त संरचनाभन्दा बाहिर जान चाहिँ मिल्दैन।
युवाले सिकाएको युवाले बुझ्छ अरे,
हजुर,
अलिकति अग्रजले सिकाएको अग्रजहरूले चाहिँ बुझ्छन् अरे, के त्यस्तो भएको छ अहिले? युवाले सिकायो भने चाँडै युवाहरूले यो सिद्धान्तहरूलाई अझ समेट्नुहुन्छ। त्यसैले मैले तपाईँसँग एउटा गुरु गजलकारहरूले जो सर्जकहरूले सुन्दै हुनुहुन्छ भने उहाँहरूले गुरु मानेर भोलि तपाईँको पिच्छा गरून् भन्ने मेरो पनि चाहना हुन्छ, धारणा हुन्छ। र हामी कार्यक्रमको लगभग अन्तिम समयतिर आइसकेका छौँ रविनजी, हामी छोटो समयमा धेरै कुरा त समेट्न सक्दैनौँ। जो सहयोगीसँग सहयोगी साटी रहेका छौँ हामी, तपाईँसँग गजल वार्ता गरिरहँदाखेरि, गजलको कुराकानी गरिरहँदाखेरि, गजलको विषयसँग समेटिरहँदाखेरि हामी छोटो समयमा छौँ। अझ भनिने हो भने हामी विजय दशमीलाई आजदेखि आगमन गरिसकेका छौँ रविनजी, तपाईँलाई एउटा दसैँको केही गजल त लेख्नु भएको छ कि छैन? दसैँ सम्बन्धी
एउटा गजल चाहिँ लेखेको छु, तर मलाई सबै त याद छैन, अलिकति
कण्ठ भएको भन्नुहुन्छ?
हजुर,
हुन्छ, भन्नुहोस् न।
छोरो आउला भनी जमरा नछरे दसैँमा, छोरो आउला भनी जमरा नछरे दसैँमा, बाँचे आउँछु दुष्ट कालले नहरे दसैँमा, विदेशको ठाउँ न आमा बाउ सबै छन् पराई, विदेशको ठाउँ न आमा बाउ सबै छन् पराई, आँसु झारेर दुःख पिरमा नपरे दसैँमा, बाँचे आउँछु दुष्ट कालले नहरे दसैँमा, व्यवहार धान्न गुण छोडी उडेको चरो यो, व्यवहार धान्न गुण छोडी उडेको चरो यो, पक्कै फर्किन्छ उड्दा भुइँमा नझरे दसैँमा, छोरो आउला भनी जमरा नछरे दसैँमा, बाँचे आउँछु दुष्ट कालले नहरे दसैँमा।
तिन सेर याद रहेछ,
हजुर,
निकै मार्मिक रहेछ। मलाई यो गजल सुनिरहँदाखेरि मेरो एक सेर गजल सुनौ जस्तो लाग्यो, यो धेरै पहिला लेखिएको है।
हजुर,
च्यातिएकै पोहोरकै लुगा टालेर राख आमा, च्यातिएकै पोहोरकै लुगा टालेर राख आमा, खाउँला सिस्नो ढिँडो बरु गालेर राख आमा, दसैँ मान्ने कसरी धनीलाई पो थाहा हुन्छ, दसैँ मान्ने कसरी धनीलाई पो थाहा हुन्छ, गरिबले खानेकुरा गालेर राख आमा, च्यातिएकै पोहोरकै लुगा टालेर राख आमा। मलाई पनि यो दुई सेर मात्रै याद भयो, मैले धेरै पहिला लेखेको गजल हो,
तपाईँको राम्रो
तपाईँको गजल सुनिरहँदाखेरि राम्रो भन्दा पनि मैले लेखेको थिएँ ती पीडाहरू गजलमा समावेश हुनुपर्छ, मर्म गजलमा समावेश हुनुपर्छ मलाई थाहा छ। अझ तपाईँले गायन लयमा लेख्नु भएको गजल छ, लयमा लेख्नु भएको गजल छ, सम्भवतः यो दसैँको गीत सम्बन्धी गजल पक्कै तपाईँको आउला, मलाई थाहा छ यो लोक छन्दमा रहेको गजल रहेछ है।
हजुर हजुर,
हुन्छ, हामी कार्यक्रमको अन्तिममा छौँ, कार्यक्रमको अन्तिममा हामी तपाईँसँग आएको समय भन्दा धेरै भर्खर आए जस्तो लाग्थ्यो, समय कति चाँडो गएको हुँदो रहेछ है रविनजी, म त भर्खर छिरे जस्तो लाग्थ्यो स्टुडियोमा, तपाईँसँग भर्खर कुरा गरेको जस्तो लाग्थ्यो, हेर्नु न समय छिट्टै गइसकेको छ। हामी अन्तिम अन्तिममा आएको छौँ, अब तपाईँको लागि छोटो समयमा केही भन्न चाहनुहुन्छ, शुभकामना दिन चाहनुहुन्छ कि दसैँको, होइन, धेरै समयमा नै छैन, हामी छोटो समयमा तपाईँको शुभकामनाहरू पनि भन्न सक्नुहुन्छ।
आउँदै गरेको शुभ विजया दशमी, दीपावली एवं छठ पर्वको अवसरमा म सम्पूर्ण श्रोताहरू, साहित्यिक मन, गीतकार, सङ्गीतकार, सिनेकर्मी सम्पूर्णमा म शुभकामना व्यक्त गर्न चाहन्छु। अनि अन्तिम
र तपाईँले शुभकामना दिनु भइरहँदाखेरि है याद आउँछ तपाईँलाई घरतिरको घरतिर कतिपयले कार्यक्रम सुनिरहँदाखेरि तपाईँलाई कसैले सम्झिन मन छ कि, विशेष आमा बुबाहरू दाजुभाइहरूलाई पनि त सम्झिन मन होला, सम्झिनुहोस्। हामी छोटो समयमा तपाईँको सम्झनाहरू पनि लिन्छौँ।
विशेष गरी म आफ्नो घर परिवार अनि साथीभाइ छरछिमेकी सबैलाई यो रेडियो मार्फत सम्झना गर्न चाहन्छु।
हुन्छ रविनजी, अन्तिममा छौँ हामी कार्यक्रमको, गजल सुधालाई केही भन्न चाहनुहुन्छ?
गजल सुधा एकदमै म नियमित सुन्ने पनि गर्थेँ, आज आफै आएर यहाँसम्म बोल्न पाउँदा निकै खुसी लाग्यो। आफ्नो रचना यहाँ आएर प्रस्तुत गर्न पाउँदा र लाखौँ श्रोता समक्ष सुनाउन पाउँदा निकै खुसी लागेको छ। यस्ता प्रोग्राम कार्यक्रमहरू आगामी दिनहरूमा पनि सफल हुँदै जाउन्, जुन हजुरहरूले गर्नुभएको छ, पुरानो स्रष्टालाई सम्मान नयाँलाई प्रोत्साहन नाराका साथ यो कार्यक्रम अगाडि लिएर जानुभएको छ। यसले गर्दा नयाँ सजगहरू पनि आफ्नो लेखनीलाई अगाडि बढाउन अझ प्रेरणा मिल्ने मैले देखेको छु।
अनि केही गरी रेडियो मिरमिरेलाई के भन्न चाहनुहुन्छ?
यहाँसम्म मलाई ल्याउन र आफ्नो कुराहरू राख्न दिनुभएकोमा हजुर कमल सरगमजी, साथै प्राविधिक मित्र र सम्पूर्ण रेडियो मिरमिरे परिवारलाई म भित्री मनदेखि नै आभार प्रकट गर्न चाहन्छु।
हुन्छ रविनजी, तपाईँलाई अतिथिको रूपमा बोलाउन पाउँदा म पनि गौरवान्वित छु। कार्यक्रममा आइदिनु भयो, शुभ बढाइदिनु भयो र तपाईँलाई फेरि पनि विजय दशमीको शुभकामना व्यक्त गर्छु है त।
अनि हजुरलाई पनि।
हुन्छ, आदरणीय श्रोता मित्र, कार्यक्रम गजल सुधामा हामी आजको अतिथि रविन सहयोगी रविनसँगको कुराकानी जोड्यो। अर्का खाँचीका युवा गजलकार, चुटिला गजलकार, मिठा सिर्जना गर्ने गजलकार सहयोगी रविनसँगको कुराकानी जोड्यौँ। कार्यक्रम सुनिदिनु भयो, धेरै धेरै धन्यवाद। दसैँले तपाईँको घर आँगनमा पनि पुरा छाइरहेको होला। तपाईँ सम्पूर्णलाई शुभ विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्छु। यतिन्जेल तपाईँहरूसँग हामीसँग सुनेर बसिदिनु भयो, यति बेलासम्म सुनेर बसिदिनु भयो सम्पूर्ण श्रोताप्रति आभार प्रकट गर्छौँ। जसरी दसैँका लागि तपाईँहरू घर जाँदै हुनुहुन्छ, यात्रामा बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ भने शुभयात्रा है त, यो रात्रि यात्रा तपाईँहरूको सहज रहोस्, सुख रहोस्। र कतिपय मित्रहरू कार्यक्रम सुन्दै हुनुहुन्छ, घरको ढोका लगाउन भुल्नु भएको छ र ढोका लगाउन भुल्नु भएको छ भने ढोका लगाउनु होला मित्र, औषधि खान भुल्नु भएको छ भने औषधि खानु होला, रातको प्रहरमा हुनुहुन्छ, रातको प्रहरमा मोबाइल चार्ज गर्दै हुनुहुन्छ भने मोबाइलको चार्ज झिक्नु होला, किनकि बत्ती आउने जाने ठेगान हुँदैन। त्यसै गरी तपाईँले विद्युतको खपत गर्नुपर्छ, लोड सेडिङ बढिरहेको छ, लोड सेडिङलाई घटाउनुपर्छ भने बालिरहेको बत्तीहरूलाई निभाएर सुत्नु होला, किनकि अब हामी रेडियो मिरमिरी नै सिङ्गो रेडियो मिरमिरी आजको लागि हामी बिदा हुँदैछौँ। भोलि बिहानको प्रसारण हामी तय गर्नेछौँ र रेडियो मिरमिरीबाट कार्यक्रमको जसुदा सुनिदिनु भयो, त्यसै गरी रेडियो छहारीबाट सुनिदिनु भयो, श्रवण गर्नुहुने सम्पूर्ण श्रोतापट्टि आभार प्रकट गर्छु। अन्तिममा सम्पूर्ण नेपालीप्रति विजय दशमी तथा शुभ दीपावलीकी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै गजल सुधा टिम र म स्वयं कार्यक्रम प्रस्तोता कमल सरगम अर्को हप्ता अर्को नवीन श्रृङ्खला लिएर उपस्थित हुने बाचा गर्दै छुटिन्छु। हस्त, जय गजल।